यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म अशोक मिश्र। शुरूमा प्रमुख समाचार। राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना। जन निर्वाचित प्रतिनिधिबाट मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने पद्धतिलाई थप सुदृढ़ गर्दै लैजानुपर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। संसदमा छलफलको वातावरण बने, ईएमसीसी सम्झौता पेश गर्न नरोक्ने नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी स्थायी समितिको निर्णय। नेपालमा आज थप 350 जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित 4 जनाको मृत्यु। र रूसले युक्रेनको सीमा नजिकबाट सेना फिर्ता गर्ने कुनै संकेत नदेखाएकाले द्वन्दको खतरा कायमै रहेको नेटो प्रमुख जेन्स स्टोल्टेनबर्गको भनाई। समाचार अब विस्तारमा। प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा भएको युगान्तकारी राजनीतिक परिवर्तनलाई संस्थागत गर्न लोकतान्त्रिक विधि र पद्धतिप्रति सबै प्रतिबद्ध हुनुपर्ने बताउनु भएको छ। 72 राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिले आज सैनिक मंच टुड़ी खेलमा आयोजना गरेको समारोहमा प्रधानमन्त्री देउवाले समृद्ध र समतामूलक समाज निर्माण गर्न सरकार, नागरिक समाज, प्रतिपक्षी दल लगायत सबै प्रतिबद्ध हुनुपर्ने बताउनुभयो।
हाम्रा भावना र चाहनालाई संविधानमा प्रतिबन्धित गर्न सक्षम भएका छौं। समाजमा व्याप्त छुवाछुत, जाति तथा लैंगिक भेदभाव जस्ता कुरीतिर कुपथलाई उन्मूलन सबैलाई सम्मान र अवसर सहभागिताको सुनिश्चित गरी समावेशी विकासको परिकल्पना गरेका छौं। मुलुकमा युगान्तकारी राजनीतिक परिवर्तन गरेसँगै अब यसलाई संस्थागत गर्दै अघि बढ्न जरूरी छ। त्यसका लागि हामी सबै लोकतान्त्रिक विधि पद्धति प्रति प्रतिबद्ध भएर अगाडि बढ्न खाँचो छ। शहीदका अपुरा सपना पूरा गर्ने हाम्रा र हाम्रा पुर्खाले देख्न भोग्न चाहेको नेपाल बनाउने जिम्मेदारी अब हाम्रै काँधमा छ। शहीदले परिक्रमा गरे अनुसार सुन्दर र समृद्ध राष्ट्र निर्माण गरी जनतालाई गरिबी, अशिक्षा र पशुपनबाट जति सक्दो चाँडमुक्ति दिलाई सबै किसिमका राजनीतिक स्वतन्त्रता र आर्थिक सामाजिक अधिकार प्रयोग गर्न सक्ने समतामूलक समाजको निर्माण गर्न आज हाम्रो राष्ट्रिय दायित्व हो। यस परिप्रेक्ष्यमा वर्तमान सरकार, प्रतिपक्षी दल, नागरिक समाज, निजी तथा सहकारी क्षेत्र, तान्त्रिक निकाय सबैको प्रयासमा मुलुकलाई समृद्धि र सुशासन मार्गमा अघि बढ़ाउन प्रतिबद्ध छ।
प्रधानमन्त्री देउवाले जन निर्वाचित प्रतिनिधिबाट मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने पद्धतिलाई थप सुदृढ़ गर्दै लैजानुपर्नेमा जोड़ दिनुभयो।
हामी स्थानीय तहको चुनाव छिट्टै नै सम्पन्न गर्न गइरहेका छौं। प्रदेश र संघीय तहको चुनाव पनि गर्नुपर्नेछ। यी सबै चुनावलाई निष्पक्ष र स्वतन्त्र भइरहेको वातावरण सम्पन्न गरी जन निर्वाचित प्रतिनिधिबाट मुलुकको शासन व्यवस्था सञ्चालन गर्न प्रतिबद्ध तुल्याउँदै हामी जान सबै प्रतिबद्ध हुन आवश्यक छ।
प्रधानमन्त्री देउवाले सबैको समन्वयात्मक प्रयासबाट कोविडलाई छिट्टै परास्त गरी मुलुकलाई सामान्य अवस्थामा फर्काउन सफल हुने विश्वास व्यक्त गर्नुभयो।
अबको हाम्रो गन्तव्य भनेको मुलुकको द्रुत आर्थिक रूपान्तरण र विकास नै हो। 72 सालको विकासकारी भूकम्पबाट क्षति भएका संरचना र पूर्वाधारको नवनिर्माण र पुनर्निर्माणको कार्य पूरा हुन नपाउँदै हामीले कोविड-19 महामारीको प्रकोपलाई सामना गर्न परिरहेको छ। यसले हाम्रो जनजीवन अर्थतन्त्रमा ठूलो असर सिर्जना गरेको छ। कोविड-19 प्रकोपलाई नियन्त्रण गर्न सम्बन्धमा सरकारले देशभर खोप लगाउने अभियानलाई तीव्रता दिएको छ। यस कार्यमा उल्लेखनीय सफलता पनि हासिल गरेको छ। साथै सरकारले स्वास्थ्य सुधार सेवाहरूको विस्तार र सुदृढ गरी महामारीलाई नियन्त्रण ल्याउन र अर्थतन्त्रलाई चलायमान बनाउन सक्दो प्रयास गरिदिएको छ। हामी सबैको समन्वयात्मक प्रयासबाट कोविडलाई छिट्टै परास्त गरी मुलुकलाई सामान्य अवस्थामा फर्काउन सफल हुनेछौ भन्ने विश्वास लिएको छु।
प्रधानमन्त्री देउवाले 2007 सालमा प्रजातन्त्र प्राप्तिका लागि भएको राजनीतिक क्रान्ति नेपालको इतिहासमा दूरगामी र ऐतिहासिक महत्व बोकेको क्रान्ति भएकोले लोकतन्त्र, गणतन्त्र र संघीय शासन प्रणालीसम्मको यात्रा पूरा भएको स्मरण गर्नुभयो। प्रधानमन्त्री शेरबहादुर देउवाले गोर्खापत्र थुप्रै राजनीतिक र सामाजिक परिवर्तनको साक्षी रहेको बताउनु भएको छ। कोहलपुरमा गोर्खापत्र संस्थानको प्रकाशन गृहको आज भर्चुअल रूपमा उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री देउवाले वर्तमान डिजिटल युगमा शताब्दी लामो यात्रा पार गरेको गोर्खापत्रलाई थप सन्तुलित र व्यावसायिक बनाउन सुझाव दिनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले भर्चुअल सम्बोधन गर्नुहुँदै सिंगो नेपालको तस्वीर झल्काउने गोर्खापत्र ले पत्रकारिताको क्षेत्रमा महत्वपूर्ण योगदान दिएकोले यसको विषयवस्तु र प्रस्तुतिकरणले सरकारी भन्दा राज्यको अखबारको रूपमा पाठक सामु देखा परेको बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डाक्टर वैकुण्ठ अर्यालले गोर्खापत्रले आफ्नो सेवा र पहुँचलाई देशभर विस्तार गर्ने उद्देश्यमा कोहलपुरमा प्रकाशन गृहले नयाँ आयाम थपेको बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले संसदको अवरोध हटे अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल गर्न दिने निर्णय गरेको छ। एकीकृत समाजवादीको आज बसेको स्थायी समिति बैठकले संसदमा छलफलको वातावरण बने एमसीसी सम्झौता पेश गर्न नरोक्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतेउडाले जानकारी दिनुभयो। बैठकले सर्वसम्मत रूपमा यथास्थितिमा भने एमसीसी सम्झौता पारित गर्न नसक्ने निर्णय गरेको प्रवक्ता खतेउडाले बताउनुभयो।
यसका कानूनी समस्याहरू र अन्य प्रकारका समस्याहरू थुप्रै रहेका र सम्झौतामा धेरैवटा विरोधाभास रहेको हुनाले संशोधन गरेर मात्रै यसलाई पारित गर्न सकिन्छ भन्ने हाम्रो पार्टीको धारणा रहेको छ। यसकारण यथास्थितिमा नो एमसीसी। संसदले पारित गर्ने विषय भएको हुनाले संसदका सांसदहरूले छलफल गर्न पाउने अधिकार हो टेबल गर्नु भनेको। यसकारण यसको लागि कुनै रिजिडिटी राख्न हुँदैन भन्ने हाम्रो बुझाइ दृष्टिकोण हो।
प्रवक्ता खतेउडाले आवश्यकता अनुसार थप निर्णय गर्न केन्द्रीय सचिवालयलाई जिम्मेवारी दिने निर्णय भएको पनि जानकारी दिनुभयो। नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले एमसीसीलाई हेर्ने राजनीतिक दृष्टिकोण बदल्न विभिन्न दलसँग आग्रह गर्नुभएको छ। आज चितवनमा पत्रकारसँग कुराकानी गर्नुहुँदै उहाँले दलहरूले एमसीसीलाई विभिन्न कोणले हेर्दा विद्यमान समस्या आएको बताउनुभयो। पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता डाक्टर राम शरण महतले नेपालमा हाल अमेरिकी सहयोग परियोजना एमसीसी बारे भइरहेको आलोचना सत्य नभएको बताउनु भएको छ। रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको कार्यक्रममा नेता डाक्टर महतले एमसीसी परियोजना देशको हितमा रहेको बताउनुहुँदै त्यसलाई संसदबाट पारित गर्नुपर्नेमा जोड़ दिनुभयो। नेता डाक्टर महतले परियोजना पारित भए देशका लागि घातक तथा अमेरिकी सेना आउने जस्ता आलोचनाहरू गलत रहेको बताउनुभयो।
यसै वखतमा आलोचना जुन आलोचना भएका छन् आलोचना भएर चाहिँ नि संसदमा केही पार्टीका चाहिँ पक्षहरूले चाहिँ नि विरोध गरेका छन्। अब ती जति पनि आलोचनाहरू छन् ती चाहिँ नि असत्य छन् ती चाहिँ सत्य होइनन्। जस्तो उदाहरणको लागि एउटा प्रमुख आलोचना चाहिँ के भएको छ भने अमेरिकासँग मिलिट्री एलायन्स हुन्छ सैनिक सम्झौता हुन्छ अमेरिकाको सेना मेला आउँछ नेपालमा भनेर पनि चाहिँ आपत्ति गरेको छ। यो कुरो सत्य होइन किनभने इन्डो पेसिफिक रणनीति अन्तर्गत चाहिँ नै यो चाहिँ नै एमसीसी हुँदै होइन। अमेरिकाको कानून नेपालमा लागू हुन्छ आयोजना चाहिँ नै कार्यान्वयन चाहिँ नै एमसीसीले कार्यान्वयन गर्छ र चाहिँ नै नेपाललाई चाहिँ नै एकदम धेरै दबाव गरिया हुन्छ धेरै नियन्त्रण गरेको हुन्छ भन्ने आलोचना पनि भएको छ। यो पनि सरासर झुट हो।
नेता डाक्टर महतले सबै दलहरूको सहमतिमा परियोजनालाई पास गरिनुपर्ने धारणा राख्नुहुँदै देशको हितको सवालमा एक अर्को देशसँग सम्बन्ध बिगार्न नहुने समेत बताउनुभयो। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी विशुद्ध विकास निर्माण परियोजना भएको बताउनु भएको छ। विराटनगरमा आज आयोजित कार्यक्रममा नेता डाक्टर कोइरालाले नेपालको विकास निर्माण तथा गरीबी निवारण गरी लोकतन्त्रलाई बलियो बनाउनु परियोजनाको लक्ष्य रहेको बताउनुहुँदै एमसीसी आउँदैमा मुलुकमा विदेशी सेना आउने एमसीसी सम्झौताको कुनै पनि बुदामा उल्लेख नभएको प्रष्ट पार्नुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो वैशाख 30 गते हुने स्थानीय तहको निर्वाचन निष्पक्ष रूपमा सञ्चालन गर्न कर्मचारी र सुरक्षाकर्मीलाई आग्रह गर्नुभएको छ। भक्तपुरमा सूर्य विनायक नगर अस्पतालको आज उद्घाटन गर्नुहुँदै अध्यक्ष ओलीले सत्ता गठबन्धनले एमसीसी बारे निर्णय गर्न नसक्दा अन्तर्राष्ट्रिय सम्बन्ध बिग्रिएको जिकिर गर्नुभयो। प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आगामी स्थानीय तहको निर्वाचनमा राजनीतिक दल र उम्मेद्वारलाई रेड कार्ड देखाउने अवस्था सृजना नगर्न सुझाव दिनुभएको छ। निर्वाचन आयोगद्वारा छैठौं निर्वाचन दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले फुटबल खेलाड़ीलाई नियम उल्लंघन भयो भनी विभिन्न कार्ड देखाउँदा सचेत गराउने अवस्था रहे जस्तै निर्वाचनमा देखाउने कार्ड अलि कड़ा रहने भएको हुँदा त्यसलाई समयमा महसुस गर्न दल र उम्मेद्वारलाई आग्रह गर्नुभयो। जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले चुनाव महँगो हुँदै जाँदा इमानदार र नैतिकवान व्यक्ति निर्वाचित हुने अवसरबाट वञ्चित हुने अवस्था आएको बताउनु भएको छ। आज वीरगंजमा आयोजित जनता समाजवादी पार्टी र आम आदमी पार्टी नेपालको समायोजन घोषणा समारोहलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष यादवले संघीय लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्न सासाना पार्टी समाहित गर्दै जसपा अगाडि बढ़ेको बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन।
ए छोरा, के छ हाल खबर? पढाई कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटीसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारू गर्नका लागि *1415 # डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। नेपालमा आज थप 350 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कुल 7096 नमूनाको परीक्षण गर्दा 350 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै आज 1272 जना संक्रमण मुक्त भएका छन् भने हालसम्म संक्रमण मुक्त हुने दर 97.4% रहेको छ। आज संक्रमित थप 4 जनाको मृत्यु भएको छ। देशभर हाल 13357 जना सक्रिय संक्रमित रहेका छन्। राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल सिन्हाले COVID-19 रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका कार्यहरू महत्वपूर्ण र प्रशंसनीय रहेको बताउनु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजना र विश्व स्वास्थ्य संगठन को सहयोगमा आज पोखरामा आयोजित कार्यक्रममा अध्यक्ष तिमिल सिन्हाले नेपाल जस्तो मुलुकमा खोपको सहजता र अन्य व्यवस्थापनका कार्यले कोरोना रोकथाम र नियन्त्रणका लागि केही सहज भएको बताउनुभयो। अध्यक्ष तिमिल सिन्हाले पछिल्लो राजनीतिक घटनाक्रमले नागरिकलाई निराश बनाएको बताउनुहुँदै देशको समृद्धि, सुशासन र विकासका लागि सबैले ध्यान दिनुपर्नेमा जोड़ दिनुभयो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले आगामी वैशाख 1 गतेदेखि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान शुरू हुने बताउनु भएको छ। आज विमानस्थल निरीक्षणका लागि भैरहवा पुग्नुभएका मन्त्री आले भारतसँग सीधा मार्गको अनुमतिका लागि पहल भइरहेको जानकारी दिनुभयो। मन्त्री आले यो विमानस्थल देशको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल भएकाले यहाँबाट अन्तर्राष्ट्रिय उडान शुरू भए काठमाण्डुमा एयर ट्राफिकको समस्या नहुने बताउनुभयो। राष्ट्रिय समाचार समिति रासासाले यही फागुन महिनाभित्रमा भिडियो सेवा सञ्चालन गर्ने भएको छ। राष्ट्रिय समाचार समितिको 61 वार्षिक उत्सवका अवसरमा आज आयोजित कार्यक्रममा राष्ट्रिय समाचार समितिका अध्यक्ष हरिहर अधिकारी श्यामलले चालू आर्थिक वर्षको फागुन मसान्तसम्म भिडियो सेवा सञ्चालन गरी समग्र समाचार सेवाको गुणस्तर अभिवृद्धि गर्ने बताउनुभयो। राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राईले केन्द्रीय कार्यालयको नयाँ भवनमा आधुनिक उपकरण सहित स्टुडियो निर्माण भइसकेकाले अब भिडियो सेवा सञ्चालन हुने र अडियो सेवा अझै प्रभावकारी हुने बताउनुभयो। जुम्लाको तातोपानी गाउँपालिका वार्ड नम्बर 6 हिया खोला गाउँमा होजियारी उद्योग सञ्चालन गर्न स्थानीय महिलाहरूलाई 6 महिने हाथे होजियारी तालिम दिन थालिएको छ। जुम्लाबाट सागर परियारको रिपोर्ट।
तातोपानी गाउँपालिका वडा नम्बर 6 हियाखोला गाउँका कोही पनि नागरिक अहिलेसम्म सरकारी जागिरी छैनन्। त्यहाँका सबै महिला पुरूष कृषिमै निर्भर छन्। गाउँमा होजियारी उद्योग खोल्ने तयारी स्वरूप हियाखोलाका महिलाले विगत 3 महिनादेखि हाते होजियारी सिप सिकिरहेका छन्। घरको चुलो चौकोमै सीमित महिलाहरूलाई स्वरोजगार बनाउन होजियारी तालिम दिएपछि खुशी लागेको र सिप सिकेर केही गर्न सक्छौ भन्ने आँट आएको बताउँदै तातोपानी 6 हियाखोलाकी सीता कामी,
आठजना महिला हामी यहाँ रोजगार बनेको छ, अझै पनि हाम्रो यो रोजगार उद्योगलाई धेरै माथि बनाइदिनु हुन्छ कि भन्ने सबैलाई हाम्रो आग्रह।
वडा नम्बर 6 को लगानीमा 8 जना महिलाले 6 महिने हाते औजारी तालिमबाट सिप सिकिरहेका छन्। जुम्ला जस्तो जाडो ठाउँमा न्यानो, बाक्लो, स्वेटर, हाइनेक जस्ता कपड़ा उत्पादन गर्ने होजियारी उद्योगको सम्भावना तथा बजारको अवस्था राम्रो भएको बताउनुहुन्छ प्रशिक्षक राम प्रसाद छुल्ली।
धेरै राम्रो छ यहाँ, मैले अरू स्वेटरहरू पनि बजारमा हेरे, तिनीहरू अलि पातला पनि रहेछ। रहेछन्, यहाँ धेरै बाग्लो स्वेटरहरू बन्छ, यसमा एकदम राम्रो छ बजार।
दीर्घकालीन रोजगारी सिर्जना गर्न र आर्थिक समृद्धि गर्न सकिने उत्तम विकल्पका रूपमा यहाँ खोला गाउँमा होजियारी उद्योग सञ्चालनका लागि 6 महिने हाते होजियारी तालिम भइरहेको छ। धेरै ठाउँमा हाते होजियारी, सिलाई कटाई जस्ता विभिन्न तालिम दिए पनि व्यवहारमा लागू हुन सकेका छैनन्। पदमा हुँदा वा नहुँदा पनि होजियारी उद्योगको निरन्तरता र दिगो व्यवस्थापनका लागि पहल कदमी गर्ने तातोपानी गाउँपालिका वडा नम्बर 6 का वडा अध्यक्ष विशाल खड्काको प्रतिबद्धता छ।
तालिम अवधिभर गर्ने तर मेसिन लिएर फेरि घर 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 थन्क्याउने अनि हाम्रा यहाँ सिलाई कटाई गर्ने मान्छेहरू अन्तैबाट बजारमा चाहिँ स्थापित गराउनु पर्ने अवस्था छ। त्यसो हुँदाखेरि यसलाई चाहिँ दिगो बनाउने कुरा जनप्रति रहेनछौ भने पनि हामी ठाउँको लिडर हो, संस्था जहाँ जहाँ हुन्छ त्यहाँ हल गर्ने कुरा हामी प्रतिबद्ध छौँ।
उत्पादनमूलक क्षेत्रमा लगानी नहुँदा स्थानीय सरकार आएपछि पनि अपेक्षित रूपमा रोजगारी सिर्जना हुन सकेको छैन। त्यसैले यहाँ खोला गाउँमा सञ्चालनको तयारीमा रहेको होजियारी उद्योगको दिगो व्यवस्थापन र निरन्तरताका लागि स्थानीय तहले ध्यान दिन जरूरी छ। सागर परियार, रेडियो नेपाल, जुम्ला।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। रूसले युक्रेनको सीमा नजिकबाट सेना फिर्ता गर्ने कुनै संकेत नदेखाएका कारण द्वन्द्वको खतरा कायमै रहेको नेटो प्रमुख जेन्स स्टोल्टेनबर्गले बताउनु भएको छ। आज जर्मनको म्युनिखमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेटो प्रमुख स्टोल्टेनबर्गले नेटोले सम्बोधन गर्न नसक्ने सुरक्षा मागहरू अघि सारेर रूसले न्यु खोजिरहेको बताउनुभयो। रूस र युक्रेन बीचको विवाद चुलिरहेका बेला सेनाको कार्य प्रगति निरीक्षणका लागि रूसका राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनी सीमा नजिक जाने कार्यक्रम रहेको छ भने युक्रेनका राष्ट्रपति भोलिदिमिर जेलेन्स्कीले आफ्नो पक्षमा समर्थन जुटाउन यूरोप यात्रामा निस्कनु भएको छ। यसैबीच अमेरिकाका उपराष्ट्रपति कमला ह्यारिसले देशको सीमाना बलपूर्वक परिवर्तन गर्न नमिल्ने भन्दै यदि युक्रेनमाथि रूसले आक्रमण गरे आर्थिक रूपमा रूसले ठूलो क्षति बिहोर्नुपर्ने चेतावनी दिनुभएको छ। युरोपको उत्तर पश्चिम क्षेत्रमा गएको शक्तिशाली आँधीका कारण कम्तीमा 9 जनाको मृत्यु भएको छ। युनिस आँधीका कारण रूखहरू ढलेर र आँधीले उडाएका कारण ती मानिसहरूको मृत्यु भएको बताइएको छ। अफ्रिकी देश मालीको अरछाम क्षेत्रमा त्यहाँका सेनाले गरेको कार्यवाहीमा परि कम्तीमा 65 जनाको मृत्यु भएको छ। मालीका सेनाले विद्रोही विरूद्ध बुर्किना फासो र नाइजरको सीमा नजिक कार्यवाही गर्दा 57 जना विद्रोही र 8 जना सैनिकको ज्यान गएको बताइएको छ। अब आर्थिक समाचार केशव ढुंगानाबाट।
नेपाल उद्योग परिसंघले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा नेपाल राष्ट्र बैंकले तय गरेका प्रावधानबाट अर्थतन्त्रमा मिश्रित प्रभाव पर्ने धारणा सार्वजनिक गरेको छ। परिसंघका तर्फबाट एक विज्ञप्ति सार्वजनिक गर्दै मौद्रिक नीतिको समीक्षा मार्फत उत्पादनशील क्षेत्रमा प्रवाह हुने कर्जामा अन्य क्षेत्रमा प्रवाह हुने कर्जामा भन्दा कम ब्याजदर कायम गर्ने निर्णयले उद्योग क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने परिसंघको माग सम्बोधन भएको जनाएको छ। परिसंघले यो निर्णय कुनै एक क्षेत्रमा मात्र सीमित नगरी सम्पूर्ण उत्पादनशील क्षेत्रमा विस्तार हुनुपर्ने धारणा राखेको छ। समीक्षा मार्फत गरेका मौद्रिक तथा वित्तीय उपायले बजारमा तरलताको समस्या समाधान हुन कठिन देखिए पनि पूर्वाधार विकास बैंकलाई ऊर्जा ऋण पत्र जारी गर्न दिने व्यवस्थाले भने अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न सक्ने परिसंघले जनाएको छ। सरकारले घरयासी ऊर्जामा स्थानीय उपभोक्ताको पहुँच सुनिश्चित गर्ने उद्देश्यले नवीकरणीय ऊर्जा अनुदान नीति 2078 ल्याएको छ। मन्त्री परिषदको बिहिबारको बैठकले पारित गरेको नीतिले केन्द्र सरकारको 60-70% अनुदान, प्रदेश सरकार, स्थानीय तह वा अन्य संघ संस्थाको 20-30% लगानी र उपभोक्ताको 10% लगानी हुने गरी लागत साझेदारीमा नवीकरणीय ऊर्जा प्रविधि जडान गर्न सकिने व्यवस्था गरेको छ। नयाँ अनुदान नीति अनुसार राष्ट्रिय प्रसारण लाइनको पहुँच नपुगेको क्षेत्रमा स्थानीय तह वा सामुदायिक संस्थाले 10-1000 किलोवाट क्षमतासम्मका जलविद्युत आयोजना निर्माण गरेमा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले लागतको 90% अनुदान दिन सक्ने व्यवस्था रहेको वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक डाक्टर मधुसूदन अधिकारीले जानकारी दिनुभयो। मदिराजन्य वस्तुको कारोबारमा कमी आएसँगै आन्तरिक राजस्व कार्यालय भरतपुरको राजस्व संकलनमा कमी आएको छ। राजस्व कार्यालयले माघ महिनामा 1,51,00,000,000 राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा जम्मा 1,07,00,000,000 राजस्व संकलन गरेको जनाएको छ। कोरोनाका कारण समग्र आर्थिक गतिविधि शिथिल भएको तथा मदिराजन्य वस्तुको खपतमा कमी आएका कारण लक्ष्य अनुसार राजस्व संकलन हुन नसकेको आन्तरिक राजस्व कार्यालय भरतपुरका कर अधिकृत सुशील लम्सालले जानकारी दिनुभयो।
अब खेल समाचार गिरिशा उपाध्यायबाट।
आईसीसी पुरूष टी20 विश्वकप ग्लोबल छनौट अन्तर्गत नेपालले फिलिपिन्सलाई 136 रनले पराजित गरेको छ। यो सँगै नेपाल सेमी फाइनल नजिक पुगेको छ। ओमानको अल अमेरात क्रिकेट मैदानमा 219 रनको लक्ष्य पछ्याएको फिलिपिन्सले निर्धारित 20 ओभरमा 8 विकेट गुमाउँदै 82 रनमा सीमित हुन पुग्यो। नेपालको यो लगातार दोस्रो जीत हो। नेपाल विरूद्ध फिलिपिन्सका लागि जोर्डन अलेग्राले 27, ड्यानियल स्मिथले 20, कप्तान जोनाथ हिलले 11, कपिल कुमारले 4 रन जोडे। नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक 3 विकेट लिए। गुलशन झा, दिपेन्द्र सिंह एरी, कुशल मल्ल, अविनाश बोहरा, जितेन्द्र मुखियाले 1-1 विकेट लिए। यसअघि ओमानको अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित 20 ओभरमा 3 विकेट गुमाएर 218 रन जोड्न सफल रह्यो। नेपालका लागि कुशल भुर्तेलले 104 रनमा अभिजित रहे। कुशलले 61 बल खेल्दा 13 चौका र 1 छक्का प्रहार गरे। कुशलको टी20 अन्तर्राष्ट्रियमा यो सर्वाधिक रन हो। कुशल नेपालबाट शतक बनाउने तेस्रो खेलाड़ी हुन्। त्यसै गरी दिपेन्द्र सिंह एरीले 83 रन जोड़े। कुशल र दिपेन्द्रले नेपालका लागि टी20 को सर्वाधिक 171 रनको साझेदारी गरे। लोकेश बम 6 रनमा अभिजित, कुशल मल्लले 12 रनमा आउट भए, आसिफ शेख 0 रनमै आउट भएका थिए। फिलिपिन्सका लागि गुरदुपिन्दर चौहान, मिग्गी पोस्टेकी र ड्यानिल स्मिथले 1-1 विकेट लिए। च्यासल युथ क्लब कतार एयरवेज शहीद स्मारक डिभिजन लीग फुटबलबाट रेलिग्रेसनमा परेको छ। दशरथ रंगशालामा शनिबार फ्रेन्च क्लबसँग 2-1 गोल अन्तरले पराजित भएपछि च्यासल एक खेल बाँकी छँदै बी डिभिजनमा घटुवा भएको हो। च्यासल 2073 सालमा ए डिभिजनमा बढुवा भएको च्यासल 3 सिजन शीर्ष डिभिजनको लीग खेलेर रेलिगेसनमा परेको हो। फ्रेन्चलाई जित दिलाउन जमोल एन्थोनी क्राइनकोसले 2 गोल गरे। च्यासलका मौसा अफगानले 1 गोल फर्काए। खेलको 38 मिनटमा जमोल एन्थोनीले कप्तान नाथिल जुट गार्जियोसको हेडर पासमा गोल गर्दै फ्रेन्चलाई शुरूआती अग्रता दिलाएका थिए। खेलको 43 मिनटमा जमोल एन्थोनीले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै फ्रेन्चलाई 2-0 अग्रता दिलाएका हुन्। त्यसपछि खेलको 56 मिनटमा मौसाले पेनाल्टीबाट 1 गोल फर्काए पनि च्यासल 2-1 पराजित हुनु पुग्यो। यस जितसँगै फ्रेन्चले 12 खेलमा 10 अङ्क जोडेको छ। फ्रेन्च लीगको 12 स्थानमा रहन सफल छ भने च्यासल 12 खेलमा 6 अङ्क जोडेको छ।
अब मौसम। आगामी 24 घण्टामा देशको पहाड़ी भूभागमा आंशिक बदली रही। उच्च पहाड़ी तथा हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना। जन निर्वाचित प्रतिनिधिबाट मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने पद्धतिलाई थप सुदृढ गर्दै लैजानुपर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। संसदमा छलफलको वातावरण बने। एमसीसी सम्झौता पेश गर्न नरोक्ने नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी स्थायी समितिको निर्णय। नेपालमा आज थप 350 जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित 4 जनाको मृत्यु। र रूसले युक्रेनको सीमा नजिकबाट सेना फिर्ता गर्ने कुनै संकेत नदेखाएकाले द्वन्द्वको खतरा कायमै रहेको नेटो प्रमुख जेन्स स्टोल्टेनबर्गको भनाई। यसका साथै राति 9 बजेको समाचार सकियो। अर्को समाचार राति 10 बजे हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्ते।